أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي واجعل لي وزيرا من أهلي. رب يسر ولا تعسر وتمم بالخير وما توفيقي إلا بالله. اللهم فقهنا في الدين. پروردگار تو ہمیں دین کی سمجھ عطا فرما. اللہ کی رحمت، اس کی مدد اور اس کی توفیق سے ہم الحمدللہ نصف قرآن پڑھ چکے اور آج ہم اپنا 16واں پارہ شروع کرنے جا رہے ہیں. پارے پر جانے سے پہلے آپ کو نبی صلی اللہ علیہ وسلم کی ایک حدیث سناتی ہوں کہ آپ نے فرمایا، عالم کی فضیلت عابد پر ایسے ہی ہے جیسے 14ویں رات کے چاند کی فضیلت باقی سب ستاروں پر. اور بے شک عالم لوگ انبیاء کے وارث ہوتے ہیں، اور تحقیق انبیاء دینار یا درہم کا ورثہ نہیں چھوڑتے، وہ تو صرف علم کا ورثہ چھوڑتے ہیں. بس جس نے اسے حاصل کر لیا اس نے وافر حصہ حاصل کر لیا. یہ ابو داؤد کی حدیث ہے جس میں نبی صلی اللہ علیہ وسلم ہمیں عالم کی مثال آسمان کے چاند کی طرح دے رہے ہیں، اور جبکہ عبادت کرنے والے آسمان کے تارے ہیں، تو کیوں نہ آسمان کا چاند بن جائیں جو خوبصورت بھی ہے اور لوگوں کو بھی روشنی دیتا ہے، اندھیرے دور کرتا ہے. اور علم کو اس شوق سے اور اس محبت سے سیکھیں کہ ہمارے پیارے نبی صلی اللہ علیہ وسلم کا ورثہ ہے اور میں اس کا زیادہ سے زیادہ حصہ حاصل کر لوں. حضرت قتادہ فرماتے ہیں، میرے نزدیک پوری رات علمی مذاکرے میں گزار دینا عبادت میں گزارنے سے بہتر ہے. اور امام شافعی فرماتے ہیں کہ علم دین حاصل کرنے میں لگے رہنا نفل نماز پڑھنے سے زیادہ افضل ہے. ہم نفل کیوں پڑھتے ہیں؟ تاکہ ہمیں اللہ کا قرب حاصل ہو، تاکہ اللہ ہم سے راضی ہو. تو علم دین ہمیں کیا سکھاتا ہے؟ ہمیں وہ سارے طریقے سکھاتا ہے جن سے اللہ راضی ہوتا ہے، ہمیں وہ ساری باتیں بتاتا ہے جن سے اللہ ناراض ہوتا ہے. تو علم دین کو شوق سے سیکھیں، اس کو فوکس کر لیں، اس پر وقت لگائیں، اس پہ صلاحیتیں لگائیں. اور جو ہم اور ہم نے اس سورت کے اندر باقیات الصالحات کا ذکر پڑھا تھا کہ باقی رہ جانے والی نیکیاں ہی تیرے رب کے نزدیک بہتر ہیں، تو اس کا بھی مفہوم کیا ہے؟ وہ کام، وہ اعمال جن کا ثواب ہمیں مرنے کے بعد بھی ملتا رہے. اور حضرت ابو ہریرہ فرماتے ہیں کہ جب انسان فوت ہو جاتا ہے تو اس کا عمل اس سے منقطع ہو جاتا ہے، سوائے تین چیزوں کے، ایک وہ صدقہ جو جاری رہنے والا ہو، اور ایک وہ علم جس سے نفع اٹھایا جائے، اور نیک اولاد جو اس کے لیے دعا کرے، یا شاگرد وغیرہ بھی جو دعا کرتے ہیں. تو بہرحال ہم نے وہ کام کرنے ہیں جو ہمارے لیے مرنے کے بعد بھی ہماری نیکیوں میں اضافہ کرتے رہیں. تو انشاءاللہ تعالی یہ علم سیکھنا یقیناً ہمارے لیے صدقہ جاریہ بنے گا، ہمارے لیے اجر و ثواب کے بڑھانے کا ذریعہ بنتا ہی رہے گا جب تک کہ قیامت آنا جائے. تو اللہ سے دعا کریں اللہ تعالی ہمیں اس رستے پر ڈٹ جانے والا بنا دے. حضرت موسیٰ اور حضرت خضر کا ہم قصہ پڑھ رہے تھے. حضرت موسیٰ علم کے لیے کس قدر شوق ہے، جذبہ ہے، عاجزی ہے، محنت کر رہے ہیں، سفر کر رہے ہیں، تھکے جا رہے ہیں، بھوک بھی لگ رہی ہے، لیکن دین سیکھنے کا جذبہ ہے، علم سیکھنے کا شوق ہے. تو مجھے اور آپ کو ان سے یہ شوق اور یہ جذبہ پانا ہے تاکہ ہم علم کے سفر کو جاری رکھ سکیں. اگر ہم چاہتے ہیں کہ ہم رمضان کے بعد بھی اس علم کو جاری رکھیں تو ہمیں یہ چیزیں سیکھنی ہوں گی، عزم، ارادہ، ڈٹرمینیشن اور محنت اور ڈٹ جانا اور اپنے آپ کو فوکس کر لینا. اللہ سے دعا ہے کہ اللہ تعالی ہمیں اس علم پر استقامت، اس علم سیکھنے پر استقامت عطا فرمائے، اور اس علم کو ہمارے لیے دنیا میں بھی نفع بخش بنائے اور آخرت کے دن بھی ہم اس کے فائدے سمیٹیں. اب ہم اپنے پارے پر چلتے ہیں اور پارے کو ہم تھوڑا سا پیچھے سے لے کر چلیں گے، یعنی آیت نمبر 71 سے، جہاں سے حضرت موسیٰ اور حضرت خضر کا علم کا سفر شروع ہوتا ہے. اور ہم یہ جانتے ہیں کہ استاد نے انہیں ہدایت کی تھی کہ آپ کو صبر کرنا ہوگا اور آپ مجھ سے سوال نہیں کریں گے. فانطلقا حتى اذا ركبا في السفينه خرقها. اب وہ دونوں روانہ ہوئے، یہاں تک کہ جب وہ ایک کشتی میں سوار ہوئے تو اس شخص نے کشتی میں شگاف ڈال دیا. موسیٰ علیہ السلام نے کہا، آپ نے اس میں شگاف ڈال دیا تاکہ سب کشتی والوں کو ڈبو دیں، آپ نے ये तो आपने एक सख्त हरकत कर डाली। उसने कहा, मैंने तुमसे कहा ना था कि तुम मेरे साथ सबर नहीं कर सकते। मूसा अलैहिस्सलाम ने कहा, भूल चूक पर मुझे ना पकड़िए, मेरे मामले में आप जरा सख्ती से काम ना लें, आजी देखें। हजरत मूसा फौरन अपनी गलती को तस्लीम कर लेते हैं, माफी मांग लेते हैं और क्या चाहते हैं कि उनका ये इल्म का सफर जारी रहे। अल्लाह हमें भी ऐसा ही शौक दे दे। फिर वो दोनों चले, यहाँ तक कि उनको एक लड़का मिला और उस शख्स ने उसे कत्ल कर दिया। मूसा अलैहिस्सलाम ने कहा, आपने एक बेगुनाह की जान ले ली, हालांकि उसने किसी का खून ना किया था। ये काम तो आपने बहुत ही बुरा किया। उसने कहा, मैंने तुमसे कहा ना था कि तुम मेरे साथ सबर नहीं कर सकते। मूसा अलैहिस्सलाम ने कहा, इसके बाद अगर मैं आपसे कुछ पूछूं तो आप मुझे साथ ना रखें। लीजिए, अब तो मेरी तरफ से आपको उजर मिल गया। फिर वो आगे चले, यहाँ तक कि एक बस्ती में पहुंचे और वहां के लोगों से खाना मांगा, मगर उन्होंने इन दोनों की जियाफत करने से इनकार कर दिया। वहां उन्होंने एक दीवार देखी जो गिरा चाहती थी। उस शख्स ने उस दीवार को फिर कायम कर दिया। मूसा अलैहिस्सलाम ने कहा, अगर आप चाहते तो इस काम की उजरत ले सकते थे। उसने कहा, बस मेरा और तुम्हारा साथ खत्म हुआ। अब मैं तुम्हें उन बातों की हकीकत बताता हूँ जिन पर तुम सब्र ना कर सके। उस कश्ती का मामला ये है कि वो चंद गरीब आदमियों की थी जो दरिया में मेहनत मजदूरी करते थे। मैंने चाहा कि उसे ऐबदार कर दूं, क्योंकि आगे एक ऐसे बादशाह का इलाका था जो हर कश्ती को जबरदस्ती छीन लेता था। रहा वो लड़का, तो इसके वालदैन मोमिन थे। हमें अंदेशा हुआ कि ये लड़का अपनी सरकशी और कुफर से इनको तंग करेगा, इसलिए हमने चाहा कि इनका रब इसके बदले इनको ऐसी औलाद दे जो अखलाक में भी इससे बेहतर हो और जिससे सिला रहमी भी ज्यादा मतवक्को हो। और इस दीवार का मामला ये है कि ये दो यतीम लड़कों की है जो इस शहर में रहते हैं। इस दीवार के नीचे इन बच्चों के लिए खजाना मदफून है। इनका बाप एक नेक आदमी था, वकाना अबूहुमा सालेहा, इसलिए तुम्हारे रब ने चाहा कि ये दोनों बच्चे बालिग हों और अपना खजाना निकाल लें। ये तुम्हारे रब की रहमत की बिना पर किया गया है, मैंने कुछ अपने अख्तियार से नहीं किया। ये है हकीकत उन बातों की जिन पर तुम सबर ना कर सके। तो इस रकू के अंदर जो वाकयात हम देख रहे हैं या जो बातें हम पढ़ रहे हैं, इससे हमें पता चलता है कि दुनिया के हादसात की जाहिरी शक्ल कुछ और होती है और उसकी असल हकीकत कुछ और है। और जो कुछ भी कारखाना कुदरत में हो रहा है वो अल्लाह की रहमत से हो रहा है। हमारी चूंकि अकल महदूद है, हमारी सोच महदूद है, हमारा इल्म महदूद है, इसलिए हम चीजों को महदूद ही नजर से देखते हैं। लेकिन अल्लाह का इल्म वसी है। अल्लाह का इल्म कितना वसी है, प्यारे नबी फरमाते हैं इसी सफर के दौरान जो हजरत मूसा और हजरत खिजर सफर कर रहे थे, एक चिड़िया आई जिसने कश्ती के किनारे पर बैठकर दरिया में से अपनी चोंच में पानी लिया, जिसे देखकर हजरत खिजर ने हजरत मूसा से कहा कि अल्लाह के इल्म के मुकाबले में मेरा इल्म और आपका इल्म दोनों मिलकर इतने ही हैं जैसे इस चिड़िया ने इस दरिया में से चोंच में पानी लिया है। तो आप सोचें कि एक पैगंबर का इल्म और हजरत खिजर का इल्म मिलकर भी अल्लाह के इल्म के मुकाबले में बस कितना सा है, जैसे एक दरिया में से कोई एक कतरा पानी का ले ले। तो बस अपनी अकल को महदूद मान ले, अपने इल्म को महदूद मान ले। एक आम फर्द एक आम नजर से एक चीज को देखता है, जबकि मैकेनिक की नजर कुछ और होती है। तो अल्लाह जिसका इल्म इतना वसी है, वो चीजों को किसी और नजरिए से देख रहे होते हैं, वो मुस्तकबिल के आने वाले हालात से वाकिफ होते हैं, लिहाजा वो मामलात को उसी तरह से हमारे हक में कर रहे होते हैं। और ये रब की रहमत है, ये उसकी मोहब्बत है। वो हमें अगर किसी तकलीफ में भी मुब्तला करता है तो उसका मकसूद जो है वो हमें किसी बड़े शर से, बड़े नुकसान से बचाना होता है। तो यहाँ वो जो कश्ती का मामला है, आप देखें कि चूंकि आगे एक ऐसा बादशाह था जो कश्ती छीन लेता था और अल्लाह को इस बात का इल्म था, उन लोगों को नहीं इल्म था, लिहाजा वो तो उस ऐब के पढ़ने पर कितने परेशान हो गए होंगे कि उनकी कश्ती ऐबदार हो गई। लेकिन ये छोटा सा नुकसान उस बड़े नुकसान से बहुत बेहतर था कि उनकी कश्ती छिन जाती। अल्लाह ताला हमें चीजों की वो हकीकत सिखा दे, समझा दे जैसी के वो हैं। और प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि अल्लाह के फैसले मोमिन के लिए जो होते हैं वो सरासर बेहतरी और उम्दगी वाले ही होते हैं। तो अल्लाह हमें अपने फैसलों पर राजी होने वाला बना दे। और यहाँ मिस्कीन की तारीफ भी हमें पता चल रही है कि मिस्कीन अगर उसके पास कश्ती भी है, वो मेहनत मजदूरी भी कर रहा है, वो किराया भी वसूल कर रहा है, वो कश्ती का मालिक भी है, लेकिन ये कि उसकी जरूरियात के लिए उसकी आमदन नाकाफी है, तो वो मिस्कीन है। फिर हमने उस लड़के का किस्सा पढ़ा जिसको हजरत खिजर ने कत्ल कर दिया, तो अल्लाह ताला क्या सिखा रहे हैं उसमें। और हालांकि हम देखते हैं कि दुनिया में इससे बड़ा और कोई गम नहीं होगा कि वालदैन की नजरों के सामने उनकी औलाद जो है वो दुनिया से चली जाए, लेकिन इस बड़े गम में भी अल्लाह की मसलहत है। अल्लाह हमें उस बड़े नुकसान से बचाना चाहते हैं जो मुस्तकबिल में उस बच्चे के हो सकता है कुफर की वजह से या किसी और आजमाइश में पड़ जाने की वजह से, जो दुख उठाने वाले हों उसकी निस्बत ये दुख कई दर्जे कम है कि वो इस दुनिया से रुखसत हो गया। और फिर अल्लाह ने उससे बेहतर भी अता कर दिया, यानी अल्लाह ताला एक चीज लेता है तो हमें उससे बेहतर अता फरमा देता है। अल्लाह ताला कह रहे हैं ना कि उसके बदले उनको ऐसी औलाद दे जो अखलाक में उससे बेहतर हो। तो बस अल्लाह के फैसलों पे राजी हो जाए। रजी तो बिल्लाही रब्बा व बिल इस्लामी दीनन व बि मुहम्मद नबी सल्लल्लाहु अलैहि वसल्लम। हम अल्लाह के रब होने पे राजी, हम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के नबी होने पे राजी, हम दीन इस्लाम पर राजी, हम अल्लाह के फैसलों पर राजी। हजरत उबादा बिन सामिर से रिवायत है कि आदमी नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आया और कहा कौन सा अमल अफजल है, तो आपने फरमाया अल्लाह पर ईमान लाना, उसकी तस्दीक करना, उसके रस्ते में जिहाद करना। तो उसने कहा अल्लाह के रसूल इससे आसान काम चाहता हूँ। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अफ़ो दरगुजर करना, सब्र करना। उसने कहा ऐ अल्लाह के रसूल मेरा इरादा इससे भी आसान काम का है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह तुम्हारे बारे में जो फैसला करे तो इस पर अल्लाह को इल्जाम ना देना, यानी कभी अल्लाह को इल्जाम ना दे कि मैं क्यों, मुझ मेरे पे ये मुसीबत क्यों आई, मुझ पर ये गम क्यों टूटा, वाय मी, ये नहीं कहना कभी भी। अल्लाह के फैसले बेहतरी के होते हैं। कुरान की उस आयत को याद कर लीजिए जिसमें अल्लाह ताला फरमाते हैं एक चीज तुम्हारे हक में नुकसानदेह हो, तुम्हें नापसंद हो, एक चीज तुम्हें नापसंद हो और वही तुम्हारे लिए बेहतर हो, और एक चीज जिससे तुम बहुत पसंद करते हो और वही तुम्हारे लिए नुकसानदेह हो, तो ये अल्लाह जानता है। इसलिए अपने मामलात को अल्लाह के हवाले कर दें और अल्लाह की रजा पे राजी हो जाएं। और जो तीसरा मामला था कि दो यतीम बच्चों की दीवार उसने खड़ी कर दी क्योंकि उस दीवार के नीचे खजाना था और उनका बाप नेक आदमी था। आप देखें कि नेक आदमी या नेक वालदैन उनको उनकी नेकियों का सिला अल्लाह ताला उनको तो देते ही हैं, उनकी औलाद को भी देते हैं, दुनिया में भी देते हैं, आखरत में भी देते हैं। बाज़ुकात वालदैन की नेकियों की वजह से औलाद जन्नत में बुलंद दर्जे पाती है, और बाज़ुकात औलाद की नेकियों की वजह से वालदैन का दर्जा जन्नत में बढ़ा दिया जाता है। और इस दुनिया में भी वालदैन की नेकियां औलाद के काम आती हैं। इससे हमें असूल मिलता है, बहुत ही अहम असूल मिलता है। वकाना अबूहुमा सालिहा। अगर बच्चों को नेक देखना चाहते हैं तो अपने आप के ऊपर गौर करें कि इस उम्र में मैंने कोई गलत काम तो नहीं किया, मैं किसी नाफरमानी में मुब्तला तो नहीं हूँ। क्योंकि जब इंसान अल्लाह की नाफरमानी करता है ना, तो अल्लाह उसके मातहत लोगों को उसका नाफरमान बना देता है। एक बुजुर्ग कहते हैं कि जब कभी मुझे नवाफिल की अदायगी में सुस्ती होने लगती है तो मुझे मेरे बेटे और दुनिया की परेशानियां याद आ जाती हैं, कि कहीं मेरे नवाफिल में सुस्ती उसकी और मेरी परेशानियों में इजाफा ना कर दे। हजरत अब्दुल्ला इब्ने मसूद जब रात में इबादत करते तो अपने छोटे बच्चे को सोया हुआ देखकर कहते मिन अजली का या बुनैया, ए मेरे बेटे ये तेरे मुस्तकबिल के लिए है, और रोते हुए इस आयत की तिलावत करते वकाना अबूहुमा सालिहा। इब्ने मुसैब कहते हैं कि ए मेरे बेटे बेशक मैं तेरे फायदे के लिए अपनी नमाज की रकतें ज्यादा कर देता हूँ इस उम्मीद पर कि तुम्हारी मेरे हक में हिफाजत की जाएगी, और फिर इसी आयत की तिलावत करते। इसी तरह एक शख्स सदका करता और खाना खिलाता, जब इसका बेटा अखलाकी तौर पर बिगड़ने लगता और वो फरमाते खुज मिन अम्वालिहिम सदकतिन तुतहिरुहुम व तुज़क्कीहिम, इनके मालों में से सदका लीजिए और इन्हें पाक कीजिए। यानी वो सदका करते इस नियत से बेटा बिगड़ने लगा है तो वो माल देकर अल्लाह से ये दुआ करते कि अल्लाह ताला इस सदके को इनकी पाकी का और इनके तजकिए का जरिया बना दे। एक शख्स के पास इतना माल ही नहीं था कि वो सदका करता, तो जब उसका बेटा उस पर गालिब आता तो वो तहज्जुद की नमाज में सूरह बकरा की तिलावत करते और ये दुआ करते अल्लाहुम्मा इन्ना हाज़िही सदकती, ए अल्लाह बेशक ये मेरी तरफ से सदका है, फतकब्बल मिन्नी, बस इसे मुझसे कबूल कर ले, मेरे बेटे की मेरे लिए इस्लाह फरमा दीजिए। तो बस अगर औलाद की के मुस्तकबिल की फिक्र है, उनकी इस्लाह की फिक्र है, तो अपनी इस्लाह कर ले, नेकियों को फोकस कर ले, تاکہ ہماری اولاد کی دنیا بھی سنور جائے اور آخرت بھی سنور جائے. اور اے محمد صلی اللہ علیہ وسلم, یہ لوگ تم سے ذوالقرنین کے بارے میں پوچھتے ہیں, ان سے کہو میں اس کا کچھ حال تم کو سناتا ہوں. یہاں اللہ تعالیٰ ایک صالح انسان کا ذکر کر رہے ہیں کہ جب اللہ تعالیٰ اسے اقتدار دیتے ہیں, اختیار دیتے ہیں, طاقت دیتے ہیں, تو اس کا رویہ کیسا ہوتا ہے. اور ہم دیکھتے ہیں کہ کبھی دین کی خاطر دنیا چھوڑنی پڑتی ہے, جیسے مکہ کے اصحاب رسول, اور کبھی دین پر آنے کے بعد دنیا ملتی ہے, جیسے ذوالقرنین. اور اللہ دے کر بھی آزماتے ہیں اور لے کر بھی آزماتے ہیں. ہم نے اس کو زمین میں اقتدار عطا کر رکھا تھا اور اسے ہر قسم کے اسباب و وسائل بخشے تھے. ساتھ ہی ساتھ دیکھ لیں کہ آج کی دنیا میں اقتدار کس چیز کا نام ہے؟ تکبر کا, ظلم کا, زور اور زبردستی کا, اور اپنے بینک بیلنس بھر لینے کا نام اقتدار ہے. جبکہ اللہ کے نزدیک, اللہ کے بندوں کو جب اقتدار ملتا ہے تو وہ کیسے ہوتے ہیں؟ وہ عاجز ہوتے ہیں, وہ اللہ سے ڈرتے ہیں, اور وہ لوگوں کے حق ادا کرنے والے ہوتے ہیں. اس نے پہلے مغرب کی طرف ایک مہم کا سرو سامان کیا, حتیٰ کہ جب وہ غروب آفتاب کی حد تک پہنچ گیا تو اس نے سورج کو ایک کالے پانی میں ڈوبتے دیکھا. آپ دیکھیں کہ وہ جہاں جہاں سے گزرا دنیا کو نفع دیتا گیا, اور وہاں اسے قوم ملی. ہم نے کہا اے ذوالقرنین, تجھے یہ مقدرت بھی حاصل ہے کہ ان کو تکلیف پہنچائے, اور یہ بھی کہ ان کے ساتھ نیک رویہ اختیار کرے. یعنی جب انسان کے پاس اختیار ہوتا ہے, طاقت ہوتی ہے, تو وہ چاہے تو ظلم کرے اور چاہے تو اچھا معاملہ کرے. تو مومن کا کام کیا ہے؟ لوگوں کے ساتھ خیرخواہی کا معاملہ کرے, لوگوں کے ساتھ اچھا رویہ اپنائے. اور ہم بھی سوچیں کہ ہم میں سے ہر کوئی نہ کوئی طاقت رکھتا ہے, کوئی نہ کوئی کہیں نہ کہیں اختیار رکھتا ہے, تو ہم اپنے اختیار کو ہمیں کس طرح سے استعمال کرنا ہے. اس نے کہا جو ان میں سے ظلم کرے گا ہم اسے سزا دیں گے, پھر وہ اپنے رب کی طرف پلٹایا جائے گا اور وہ اسے اور زیادہ سخت عذاب دے گا, اور جو ان میں سے ایمان لائے گا اور نیک عمل کرے گا اس کے لیے اچھی جزا ہے, اور ہم اس کو نرم احکام دیں گے. تو یہ بھی صالح حکومت کا منشور ہمیں یہاں پر دکھائی دے رہا ہے کہ ظالموں کو سزا دینا, اور جو صالح عناصر ہیں ان کی تکریم کرنا, ان کو عزت دینا, انہیں عہدے دینا, انہیں مرتبے اور مقام دینا. اور ہمیں یہاں یہ بھی دکھائی دے رہا ہے کہ مسلمانوں کو چاہیے کہ وہ اپنے ریسورسز استعمال کریں. اللہ نے کہا نا, ہم نے اسے اسباب و وسائل فراہم کیے تھے, تو جو عقل اللہ نے دی ہے, جو صلاحیتیں دی ہیں, جو وسائل دیے ہیں, انہیں عوام کی فلاح و بہبود کے لیے اور دین کو نافذ کرنے میں, دین کو غالب کرنے میں ان ریسورسز کو استعمال کرنے والے ہوں. پھر اس نے ایک دوسری مہم کی تیاری کی, یہاں تک کہ طلوع آفتاب کی حد تک جا پہنچا. وہاں اس نے دیکھا کہ سورج ایک ایسی قوم پر طلوع ہو رہا ہے جس کے لیے دھوپ سے بچنے کا کوئی سامان ہم نے نہیں کیا ہے. یہ حال تھا ان کا, اور ذوالقرنین کے پاس جو کچھ تھا اسے ہم جانتے تھے. یعنی جس طرح اس قوم کے پاس سر چھپانے کی کوئی جگہ نہیں تھی, اسی طرح ذوالقرنین کا دل بھی اللہ کے سامنے کھلا ہوا تھا. پھر اس نے ایک اور مہم کا سامان کیا, یہاں تک کہ جب وہ دو پہاڑوں کے درمیان پہنچا تو اسے ان کے پاس ایک قوم ملی جو مشکل ہی سے کوئی بات سمجھتی تھی. یعنی ایک تو وہ انتہائی بیکورڈ قوم تھی, اور دوسرا لینگویج کا بیریئر تھا کہ وہ اس کی کوئی بات سمجھ نہیں سک رہے تھے. ان لوگوں نے کہا اے ذوالقرنین, یاجوج اور ماجوج اس سرزمین میں فساد پھیلاتے ہیں, تو کیا ہم تجھے کوئی ٹیکس اس کام کے لیے دیں کہ تو ہمارے اور ان کے درمیان ایک بند تعمیر کر دے؟ تو یہاں پہ آپ دیکھیں کہ وہ قوم جو تھی, اسکالرز کہتے ہیں کہ یہ کاہل قوم تھی, وسائل تھے ان کے پاس, تبھی تو کہہ رہے نا کہ ہم ٹیکس دینے کو تیار ہیں, بس تو ہمارے درمیان بند تعمیر کر دے. تو وسائل کا ہونا اور وسائل کے ہوتے ہوئے کاہلی کا ہونا ترقی کی راہ میں بہت بڑی رکاوٹ ہے. اور یہاں ہم دیکھ رہے ہیں کہ ذوالقرنین ترقی یافتہ قوموں میں سے ہیں, اور وہ قوم ترقی پذیر ہے. اور ہم دنیا میں یہ نظام دیکھتے ہیں کہ جو ترقی یافتہ قومیں ہیں وہ ترقی پذیر قوموں کو قرضے دیتی ہیں, سود لیتی ہیں, اپنی شرائط منواتی ہیں, اور انہیں اپنا غلام بنا کر رکھتی ہیں. جبکہ اگر ایمان والے لوگ غالب آ جائیں تو ان کا رویہ کیا ہوتا ہے وہ ہم دیکھتے ہیں. اس نے کہا جو کچھ میرے رب نے مجھے دے رکھا ہے وہ بہت ہے, یعنی میرے پاس وسائل کی کمی نہیں ہے, بس تم محنت سے میری مدد کرو. یعنی ان کے اندر جو خامی تھی, کاہلی تھی, سستی تھی, اس کو وہ دور کرنا چاہتے ہیں, ان کی رہنمائی کر رہے ہیں کہ تم بس محنت سے میری مدد کرو, میں تمہارے اور ان کے درمیان بند بنائے دیتا ہوں, مجھے لوہے کی چادریں لا کر دو. آخر جب دونوں پہاڑوں کے درمیان خلا کو اس نے پاٹ دیا تو لوگوں سے کہا کہ اب آگ دہکاؤ. اچھا یہاں آپ یہ بھی دیکھیں کہ آپ ٹیلنٹ کو استعمال کیجئے, لوگوں کے اندر ٹیلنٹ ہوتا ہے, تو حکمرانوں کا کام کیا ہے یا لیڈر کا کیا کام کیا ہے کہ وہ لوگوں کے, مسلمانوں کے ٹیلنٹ کو استعمال کرے, فلاح و بہبود کے لیے اور ہر کام کے لیے مین پاور چاہیے ہوتی ہے. تو ایک طرف منی پاور ہے تو دوسری طرف مین پاور, تو یہ دونوں ریسورسز ملتے ہیں تو عوام کی فلاح و بہبود کے منصوبے بنتے ہیں. آخر جب دونوں پہاڑوں کے درمیانی خلا کو اس نے پاٹ دیا تو لوگوں سے کہا کہ اب آگ دہکاؤ, حتیٰ کہ جب یہ آہنی دیوار بالکل سرخ ہو گئی تو اس نے کہا لاؤ اب اس پر میں پگھلا ہوا تانبا اونڈے لوں گا. یہ بند ایسا تھا کہ یاجوج و ماجوج اس پر چڑھ کر بھی نہ آ سکتے تھے اور اس میں نقب لگانا ان کے لیے اور بھی مشکل تھا. اب ذوالقرنین نے کہا, کیا کہا, جب اتنا بڑا کارنامہ اتنی بڑی دیوار بنا دی تو ہم نے یہ کیا اور ہم نے وہ کیا. نہیں, ذوالقرنین نے کہا, یہ میرے رب کی رحمت ہے, سارا کریڈٹ اپنے رب کو دیتے ہیں اور کریڈٹ تو ہے ہی رب کا, یہ اسی کا فضل, عقل بھی اسی نے دی, وسائل بھی اسی نے دیے, رحمت اور محبت کا خیرخواہی کا جذبہ بھی اسی نے دیا, یہ میرے رب کی رحمت ہے, مگر جب میرے رب کے وعدے کا وقت آئے گا تو وہ اس کو پیوند خاک کر دے گا اور میرے رب کا وعدہ برحق ہے. یعنی اپنے وسائل پر یا اپنے کیے ہوئے کام پر قطن بھروسہ نہیں ہے, گو کتنی مضبوط چیز بنائی لیکن اللہ جب چاہتا ہے تو وہ چیزوں کو ختم کر دیتا ہے, اور اللہ کے لیے کسی چیز کو بنانا یا اس کو بگاڑنا کوئی مشکل نہیں ہے. آپ صلی اللہ علیہ وسلم ایک دن خواب سے بیدار ہوئے تو آپ کا چہرہ مبارک سرخ تھا. آپ نے فرمایا, ہلاکت ہے عربوں کے لیے اس شر سے جو قریب آ گئی ہے, آج یاجوج و ماجوج کے بند میں اس قدر شگاف پڑ گیا ہے. آپ نے انگوٹھے اور اشارے والی انگلی کو ملایا, یعنی انگوٹھے اور اشارے والی انگلی کو گول کر کے اس کو ملایا. پوچھا گیا, کیا ہمیں ہلاک کر دیا جائے گا جب ہمارے درمیان صالح لوگ بھی موجود ہوں؟ آپ نے فرمایا, ہاں جب برا عنصر زیادہ ہو جائے, جب شر غالب آ جائے. تو یہ جو یاجوج اور ماجوج کی دیوار ہے اس میں ان لوگوں نے اتنا سا سوراخ کر دیا ہے, اور یہ کب غالب آ جائیں گے؟ وہ جب شر عام ہو جائے. تو ہم نے اس عذاب سے بچنے کے لیے کیا کرنا ہے؟ ہم نے شر کو نہیں پھیلنے دینا, ہم نے شر کو غالب نہیں آنے دینا, خواہ وہ ہماری اپنی ذات ہے, ہمارا گھر ہے, یہ ہمارا معاشرہ ہے, ہمارا وطن ہے, پوری دنیا میں ہم نے کوشش کرنی ہے کہ خیر غالب رہے. ہلاکت سے بچنا ہے تو خیر کو غالب کرنے کی کوشش کرنی ہے. اور بہرحال مسلمان جب حکمران بنتے ہیں تو وہ کیسے حکمران ہوتے ہیں؟ حضرت عمر آج بھی غیر مسلموں کے بھی پسندیدہ حکمران ہیں. مردم شماری انہوں نے شروع کی, عدالتیں انہوں نے لگائیں, پولیس کا محکمہ, جیل خانے, بیت المال کا قیام, فوج کا قیام, لاوارث بچوں کو دودھ اور پرورش کا انتظام, غربا کے لیے وظیفے مقرر کیے. کیسا انتظام تھا حضرت عمر بن عبدالعزیز کے دور میں ہم دیکھتے ہیں کہ زکوٰۃ دینے والے بے شمار تھے مگر لینے والا کوئی نہیں ملتا تھا. تو اللہ کے دین پر جب چلا جاتا ہے تو اللہ تعالیٰ کس طرح سے برکتیں عطا کرتے ہیں. اللہ تعالیٰ ہمیں بھی صالح حکمران عطا فرمائے. اور اس روز ہم لوگوں کو چھوڑ دیں گے کہ سمندر کی موجوں کی طرح ایک دوسرے سے گتھم گتھا ہوں اور سور پھونک دیا جائے, اور ہم سب انسانوں کو ایک ساتھ جمع کریں گے, اور وہ دن ہوگا جب ہم جہنم کو کافروں کے سامنے لائیں گے, ان کافروں کے سامنے جو میری نصیحت کی طرف سے اندھے بنے ہوئے تھے اور کچھ سننے کے لیے تیار ہی نہیں تھے. لا یستطیعون السمع, سننا ہی نہیں چاہتے تھے, سننے کی کوشش ہی نہیں کرتے تھے, محنت ہی نہیں کرتے تھے. یہ قرآن کا مزاج سننے اور سنانے کا ہے. ہم سنتے ہیں تو یہ قرآن ہمارے دل پر اثر کرتا ہے. بعض اوقات پڑھنے سے اتنا اثر نہیں ہوتا جتنا سننے سے اثر ہوتا ہے. تو قرآن سننے کا مزاج بنائیں, قرآن سنانے کا مزاج بنائیں. اللہ ہماری اصلاح کر دے اور ہمیں قرآن سننے سے محبت دے دے. تو کیا یہ لوگ جنہوں نے کفر اختیار کیا ہے یہ خیال رکھتے ہیں کہ مجھے چھوڑ کر میرے بندوں کو اپنا کارساز بنا لے؟ ہم نے ایسے کافروں کی ضیافت کے لیے جہنم تیار کر رکھی ہے. اے محمد صلی اللہ علیہ وسلم, قل هل ننبئكم بالاخسرین اعمالا الذين ضل سعيهم في الحياة الدنيا وهم يحسبون انهم يحسنون صنعا. اس آیت کو انڈر لائن کر لیجئے. اللہ تعالیٰ اپنے نبی سے فرماتے ہیں, ان سے کہو کیا ہم تمہیں بتائیں کہ اپنے اعمال میں سب سے زیادہ ناکام و نامراد کون لوگ ہیں؟ وہ کہ دنیا کی زندگی میں جن کی ساری سعی و جہد راہ راز سے بھٹکی رہی اور وہ یہ سمجھتے رہے کہ وہ سب کچھ ٹھیک کر رہے ہیں. یعنی اللہ تعالیٰ ہمیں کیا بتا رہے ہیں, کون ناکام ہے؟ وہ جو ساری زندگی غلط گزارتے رہے اور وہ یہ سمجھتے رہے کہ وہ ٹھیک ہیں. علاج اس کا ہو تو ہو سکتا ہے جو اپنے آپ کو بیمار سمجھے, لیکن جو بیماری کے باوجود اپنے آپ کو تندرست سمجھے उसका कोई इलाज कैसे कर सकता है? वो लोग जो सारी जिंदगी अल्लाह के हुक्मों से दूर, आखरत की फिक्र से बेनियाज जिंदगी गुजारते रहे, और अचानक जब मौत सामने आएगी तो कैसी हसरतों पेशेमानी होगी। आज बहुत ध्यान से जिंदगी गुजारने की जरूरत है। ये शैतान की चालें हैं कि वो हमें असल इम्तिहान की तैयारी करने ही नहीं देता। कोई सारी जिंदगी मौसीकी की खिदमत करता रहा और आर्टिस्ट कहलाया, किसी ने पहाड़ सर करने को अपनी जिंदगी का मकसद समझा और उसी मेहनत में इनाम हासिल करता गिर कर मर गया और अचानक आखिरत की जिंदगी सामने आ गई। किसी ने घर बनाने और आसाइशों को जिंदगी का मकसद समझा और अचानक कब्र की वहशत वाले घर जा पहुंचा। और बाज औरतें अपने पर्चे छोड़कर मर्दों के पर्चे छीन कर हर करना चाहती हैं। खेल के मैदान में, जहाज चलाने में, केटू सर करने में, हर मैदान में औरत मौजूद, सिवाय उस मैदान के जहाँ इम्तिहान देने के लिए बिठाया था, या फिर सारी जिंदगी खाने पकाने की महारत दिखाने और कपड़े जेवर का जौक बढ़ाने की नजर हो गया और अचानक आखरत आ गई। सोचें, अपने रवैयों की इसलाह कर लें इससे पहले कि देर हो जाए। अल्लाह ताला फरमाते हैं, ये वो लोग हैं जिन्होंने अपने रब की आयात को मानने से इनकार किया और उसके हुजूर पेशी का यकीन ना किया, इसलिए उनके सारे अमाल जाया हो गए। कयामत के दिन हम उन्हें कोई वजन ना देंगे, उनके लिए कोई तराजू नहीं लगेगी, ख्वाह उन्होंने दुनिया में कितने ही बड़े बड़े कारनामे क्यों ना किए हों। दुनिया के खत्म होते ही उनकी भी सारी चीजें खत्म हो जाएंगी। क्यों? इसलिए कि उन्होंने सब कुछ, जो कुछ भी किया, दुनिया की खातिर किया और दुनिया में उन्हें मिल गया, उन्होंने अपने नताइज देख लिए, और आखरत में तो वही मिलना था जो आखरत के लिए किया होता। जब आखरत के लिए कुछ किया ही नहीं तो वहां उसके लिए फिर कौन सा मीजान लगेगा, कौन सी नेकी होगी जिसके लिए उनके लिए तराजू लगाए जाएं? उनकी जजा जहन्नुम है उस कुफर के बदले जो उन्होंने किया और उस मजाक की पादाश में जो वो मेरी आयात और मेरे रसूलों के साथ करते रहे। अलबत्ता वो लोग जो ईमान लाए और जिन्होंने नेक अमल किए, उनकी मेजबानी के लिए फिरदौस के बाग होंगे जिनमें वो हमेशा रहेंगे और कभी उस जगह से निकल कर कहीं जाने को उनका जी ना चाहेगा। हालांकि इंसान की फितरत है, वो कितनी अच्छी जगह क्यों ना चला जाए उस जगह से दिल भर जाता है। आप 5 स्टार होटल के ही खाने क्यों ना खा रहे हो, कुछ दिनों के बाद आप तंग आ जाते हैं और आप कहते हैं कि बस मजीद अब ये खाने नहीं खाए जाते। तो अल्लाह की जन्नत कितनी प्यारी जन्नत है। अल्लाह ताला ने यहाँ फिरदौस का जिक्र किया है और प्यारे नबी फरमाते हैं, जब तुम अल्लाह से जन्नत मांगो तो जन्नतुल फिरदौस का सवाल करो कि ये सबसे उम्दा जन्नत है और इसी से जन्नतियों की नहरें बहती हैं। और प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने जन्नत तलब करने के लिए दुआ सिखाई है और आप ये दुआ फरमाया करते थे, अल्लाहुम्मा इन्नी अस्अलुकल जन्नत वमा क़र्रब इलैहा मिन क़ौलिन औ अमल। ए अल्लाह, मैं तुझसे जन्नत का सवाल करता हूँ और ऐसे हर कौल और ऐसे हर अमल का जो मुझे जन्नत के करीब ले जाए। तो अल्लाह से दुआ करें, अल्लाह हमें जन्नत अता करे और ऐसे ऐसे बातों और ऐसे कामों की तौफीक दे जो हमें जन्नत के करीब कर दें, जो हमें जन्नत में दाखिल कर दें। ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, कहो कि अगर समुंदर मेरे रब की बातें लिखने के लिए रोशनाई बन जाए तो वो खत्म हो जाए, मगर मेरे रब की बातें खत्म ना हो, बल्कि इतनी ही रोशनाई हम और ले आए तो वो भी कफायत ना करे। सुभान अल्लाह, या अल्लाह की बातों से मुराद उसके काम, उसके कमालात, उसके अजायबे कुदरत, उसकी हिकमत, उसकी शान। समुंदर भी कम है, बल्कि एक और समुंदर हो तो वो भी खत्म हो जाए। और ये बात बिल्कुल सच्ची और हकीकत है। ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, कहो मैं तो एक इंसान हूँ तुम ही जैसा, मेरी तरफ वही की जाती है कि तुम्हारा खुदा बस एक ही खुदा है। कुल इन्नमा अना बशरुम मिस्लुकुम यूहा इलैया। बस फर्क क्या है कि मेरी तरफ वही की जाती है और तुम्हारा खुदा बस एक ही खुदा है। बस जो कोई अपने रब की मुलाकात का उम्मीदवार हो उसे चाहिए कि नेक अमल करे और बंदगी में अपने रब के साथ किसी और को शरीक ना करे। रब से मुलाकात करनी है, रब से मिलना है, मगर इस हाल में कि रब हमसे राजी हो और हम अपने अंजाम से खुश हों। और रब से मुलाकात का वीजा क्या है? नेक अमल और शिर्क से परहेज। बस इधर उधर भटकने की बजाय हम अपने रब पर अपनी नजरें लगा लें। यहाँ हमारी सूरह कहफ खत्म होती है और हम अगर सूरह कहफ से हमने क्या सीखा? अगर हमने सूरह कहफ से सिर्फ ये सीखा है कि हमें जुम्मे के दिन इसकी तिलावत करनी है तो ये बहुत थोड़ा है। सूरह कहफ मुझे और आपको क्या सिखाती है? फितनों के दौर में हमने कैसे जिंदगी गुजारनी है। सबसे पहली चीज ये कि अपना ईमान बचाना है। अपना ईमान कीमती है, इसके लिए जान भी देनी पड़े तो इंसान जान दे दे मगर अपना ईमान बचा ले। और दूसरी चीज अल्लाह ताला ने हमें यहाँ सिखाई, माल के फितने से अपने आप को बचाएं। माल बुरी चीज नहीं है, तकब्बुर बुरी चीज है। अपनी सलाहियतों पे भरोसा करना बुरी चीज है, माल के तकब्बुर से अपने आप को बचाएं। फिर तीसरी चीज अल्लाह ताला ने इल्म के बारे में बताया, कभी भी अपने इल्म को काफी ना समझें। क्या हम सादा सा ये कुरान पढ़ जाते हैं तो हमें इतनी बातें समझ में आती, जो हम तफसीर से पढ़ रहे हैं तो हमें समझ में आ रही हैं। अपने इल्म को हमेशा ना काफी समझें, इल्म सीखने की कोशिश करें। ये दुनिया का इल्म ये नहीं सिखाता रब्बिर हमहुमा कमा रब्बा यानी सगीरा, और ना ये इदारे सिखाते हैं कि अल्लाह के साथ किसी को शरीक ना करो। ये हमें दीन सिखाता है, ये हमें कुरान सिखाता है। हम अपने बारे में भी कहते हैं, अपनी औलाद के बारे में भी कहते हैं कि हाँ थोड़ा थोड़ा पढ़ती है, थोड़ा थोड़ा दीन का इल्म हासिल करती है, लेकिन ये थोड़ा थोड़ा दीन का इल्म सीखने वाले फिर थोड़ा थोड़ा ही इस्लाम पर अमल करते हैं। और कभी अपने इल्म का भी तकब्बुर ना हो। और फिर सबसे आखिर में अल्लाह ताला ने ताकत के फितने से हमें आगाह किया है कि ताकत जब मिले, इख्तियार जब हो, तो आजी इख्तियार करें। उस ताकत को और उस इख्तियार को इस्तेमाल करते हुए अल्लाह से डरें और लोगों के लिए खैर का बायस बन जाएं। अल्लाह हमें इन सारी बातों पर अमल करने की तौफीक दे दे।